यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा गएको पहिरोमा परि एकै दिन हिजो 18 जनाको मृत्यु भएको छ भने 27 जना बेपत्ता भएका छन्। त्यसै क्रममा सिन्धुपाल्चोकको जुगल गाउँपालिका 2 लिदीमा पहिरोमा परि मृत्यु हुनेको संख्या 11 पुगेको छ। पहिरोमा परि अन्य 27 जना बेपत्ता भएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका 2 लिदीमा पहिरो पीड़ितका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापा हिजो सिन्धुपाल्चोक पुग्नु भएको छ। जिल्ला विपद व्यवस्थापन समितिका तर्फबाट गृहमन्त्री थापाले पीड़ितहरूलाई प्रति परिवार 15,000 रूपियाँका दरले सहयोग हस्तान्तरण गर्नुभयो। पहिरो पीड़ितहरूलाई खाद्यान्न, लत्ता कपड़ा लगायतका आवश्यक सामग्री हस्तान्तरण गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो। अविरल वर्षाका कारण कालीकोटको महावै गाउँपालिका 3 नकुमा पहिरोले घर पुरिदा एकै परिवारका 6 जनाको मृत्यु भएको छ। पहिरोमा परेर महावै गाउँपालिका वडा नम्बर 3 वडा सदस्य रज बहादुर विष्टको घर भत्किँदा उनका छोरा 13 वर्षीय पुष्प विष्ट, 11 वर्षीय प्रवीण विष्ट, 18 वर्षीय सबिना विष्ट, 15 वर्षीय आशा विष्ट र सोही घरका 19 वर्षीय शान्ति विष्ट एवं 10 वर्षीय रेशा विष्टको मृत्यु भएको छ। पहिरोले महावै गाउँपालिकाको नकु गाउँ नै जोखिममा परेको हाम्रा समाचारदाताले जनाएका छन्। कालीकोटकै नरहरिनाथ गाउँपालिकाको वडा नम्बर 1 धारी भन्ने ठाउँमा पहिरोले घर भत्किँदा 2 जना गम्भीर घाइते भएका छन्। त्यसै गरी मकवानपुरको थाहा नगरपालिका 12 गैरी गाउँ स्थित एक ढुङ्गा खानीमा माथिबाट पहिरो खस्दा हिजो 1 जनाको मृत्यु भएको छ। सोही क्रममा एउटा स्काभेटर र टिप्परमा पनि क्षति पुगेको छ। यो वर्षको वैशाखदेखि हालसम्म बाढ़ी पहिरोमा परेर 206 जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। बाढ़ी पहिरोमा परेर अझै 71 जना बेपत्ता भएका छन् भने 160 भन्दा बढ़ी घाइते भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रका प्रमुख मुरारी बस्तीले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोक, कालीकोट र मकवानपुरमा पहिरोले गर्दा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले हिजो विज्ञप्ति जारी गर्नुभई बाढ़ी पहिरोमा परि मृत्यु भएकाप्रति दुःख व्यक्त गर्नुहुँदै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। अध्यक्ष प्रचण्डले बाढ़ी पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी र उद्धारमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई आग्रह पनि गर्नुभएको छ। सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका 2 लिदीमा ठूलो पहिरोमा परि मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ। सभामुख सापकोटा सहितको टोलीले हिजो पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण समेत गरेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोले पुर्याएको मानवीय क्षतिप्रति हिजो एक सन्देश जारी गर्नुहुँदै दुःख व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर पहिरोमा परि बेपत्ता व्यक्तिको जतिसक्दो चाँडो उद्धार गर्न र घाइतेको तत्काल उपचार गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ। सभापति देउवाले विज्ञप्ति मार्फत सिन्धुपाल्चोकको जुगल गाउँपालिका 2 लिदी र कालीकोटको महावै गाउँपालिका 3 पहिरोमा परि घाइते भएकाहरूको तत्काल उपचार गर्ने प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभएको हो। सभापति देउवाले पहिरोमा परि ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। सभापति देउवाले पहिरोका कारण घरवास गुमाएकाहरूलाई तत्काल सुरक्षित क्षेत्रमा स्थानान्तरण गरेर उचित बासको प्रबन्ध गर्न र आवश्यक क्षतिपूर्ति दिलाउन पनि सरकारसँग आग्रह गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद समाधान गर्न 6 सदस्यीय कार्यदल गठन गरिएको छ। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भएको छलफलमा कार्यदल गठन गरी नयाँ चिराबाट समस्याको समाधान गर्ने सहमति भएको छ। नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटिका सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भूषाल रहनु भएको नेकपा प्रचार विभागका उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वय बीचको हिजोको छलफलमा नेकपाका महासचिव पौडेल र स्थायी कमिटि सदस्यहरू शंकर पोखरेल र जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो। कार्यदलका संयोजक एवं नेकपा महासचिव विष्णु पौडेलले रेडियो नेपालसँग कुराकानी गर्नुहुँदै पार्टीभित्रका विवाद समाधान उन्मुख भएको जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताललाई कम्तीमा 20% बेड कोरोना भाइरसका संक्रमितको उपचारका लागि छुट्याउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका हब अस्पतालमा बेड अभाव हुन थालेकाले निजी क्षेत्रका अस्पतालहरूलाई कम्तीमा 20% बेड सुरक्षित राख्न अनुरोध गरिएको बताउनुभयो। मन्त्रालयका अनुसार हिजो थप 594 जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 25,551 पुगेको छ। त्यसैगरी हिजो थप 40 जना संक्रमित निको भई घर फर्किएसँगै 17,077 जना निको भई घर फर्किएको पनि मन्त्रालयले जनाएको छ। हिजो मोरङ र सिराहाका 1-1 जना तथा बाराका 2 जना गरी थप 4 जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। नेपालमा मृत्यु हुनेको संख्या अब 900 पुगेको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म 77 जना पुरूष र 22 जना महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। कोरोना भाइरस संक्रमितहरूको संख्या बढ़दै गएपछि संक्रमणयुक्त क्षेत्रहरूमा निषेधाज्ञा र लकडाउन जारी गरिएको छ। कतिपय जिल्लामा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा थप फैलन नदिन जारी गरिएको निषेधाज्ञा र लकडाउनको अवधि बढ़ाइएको छ। चितवनको भरतपुर महानगरपालिका क्षेत्रभित्र 3 दिनमा 23 जना कोरोना संक्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र 1 साताका लागि लकडाउन गरिएको छ। त्यस्तै रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आजदेखि लागू हुने गरी आगामी भदौ 5 गतेसम्मका लागि लकडाउन गरिएको छ। लम्जुङको सुन्दरबजार नगरपालिकामा 32 वर्षीय एक पुरूषमा कोरोना भाइरस संक्रमण देखिएपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। सुर्खेतको कोविड व्यवस्थापन केन्द्रको सिफारिशमा जिल्ला सुरक्षा समितिको बैठकले वीरेन्द्रनगरमा 5 दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ। त्यो निषेधाज्ञा भदौ 1 गतेदेखि 5 गतेसम्म रहनेछ। जिल्ला प्रशासन कार्यालय बर्दियाले जारी निषेधाज्ञा भोलिसम्म कायम रहने जनाएको छ। काभ्रेको धुलीखेल अस्पतालमा बिरामी सहित स्वास्थ्यकर्मी र अस्पताल नजिकैको होटल व्यवसायीलाई कोरोना संक्रमण भएपछि धुलीखेल नगरपालिकाले हिजोदेखि भदौ 5 गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले गैरातीदेखि भदौ 15 गतेसम्मका लागि काठमाडौँमा भेला भीड़भाड़ जुलुस जात्रा महोत्सव जमघट लगायतका गतिविधिमा रोक लगाएको जनाएको छ। सर्वोच्च अदालतले कोविड 19 को संक्रमण बढ़दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत संक्रमण देखिएपछि आगामी भदौ 15 गतेसम्मका लागि विभिन्न सेवा कटौती गरेको हिजो सूचना जारी गरी जनाएको छ। सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता सुनवाई संवेदनशील विषय तत्काल सुनवाई गर्नुपर्ने रिटको दर्ता र सुनवाई एवं मुद्दा फिर्ता र मिलापत्रका काम मात्र गर्ने जानकारी दिएको छ। छिमेकी गाउँका 3 जनामा कोरोना संक्रमण पुष्टि भएपछि दोलखाको उत्तरी सिंहटी बजार अनिश्चितकालका लागि बन्द गरिएको छ। कोरोना संक्रमणको जोखिम बढ़ेपछि कर्णाली प्रदेश सरकारले भदौ 1 गतेदेखि लागू हुने गरी रातिको समयमा प्रवेशमा रोक लगाएको छ। प्रदेश नम्बर 5 सामाजिक विकास मन्त्रालयका 1 कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयका सबै कर्मचारी क्वारेन्टाइनमा बसेका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले अंग्रेजी संस्करणको नेपालको अध्यावधिक राजनैतिक प्रशासनिक नक्सा स्वीकृत गरेको छ। मन्त्री पद्मा कुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा हिजो स्वीकृत गर्नुभएको छ। प्रहरी सहायक निरीक्षक दिलीप कार्कीलाई 1,08,00,000 भन्दा बढ़ी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो नियन्त्रणमा लिएको छ र वर्षाका कारण हुलाकी राजमार्ग महाकाली राजमार्ग बेनी जोमसोम कोरला सड़क साफे बगर मार्तडी लगायतका मुलुकका विभिन्न सड़क खण्ड अवरूद्ध भएको सड़क विभागले जनाएको छ। बिहान 6 बजेको समाचार सकियो। अब केही बेरमा अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।